नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको कार्यक्रम तातो बहसको पर्खाइमा रहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम पस्दा मनवराज थानुक हामी दिनौँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ र सबैको ध्यान यतिखेर अब विकास र समृद्धिको बेला आएको छ। सबैले चाहिँ परिवर्तन खोजेका छन् र त्यो परिवर्तनको सम्भाग धेरैतिर पछिल्लो समयको स्थानीय तहको निर्वाचनले पनि त्यो देखायो र जसको ज्वलन्त उदाहरण काठमाडौँमा रन्जु दर्शना, किशोर थापा र पछिल्लो समय धनगढी उपमहानगरपालिकामा गोपाल हमालको पक्षमा जुन मत खस्यो त्यो मतले पनि जाहेर गर्छ कि वास्तवमै जनता अब पुरानो शैलीको विकास होइन नयाँ समृद्धिको बाटोमा अगाडि जान चाहन्छन् भन्ने सङ्केत स्पष्ट रूपमा जनताको जनमत, जनताको म्यान्डेटले पनि देखाउँछ। खैर, उहाँले जित प्राप्त गर्नु भएन एउटा पाटो रहला, तर देशका लागि यतिखेर विभिन्न सञ्जालहरू, विभिन्न तहतपका र बेला बखतमा सुनिन्छन् राजनीतिक दलहरूले अब विकास र समृद्धि हाम्रै पालामा। वास्तवमै यो अभियान पनि धनगढीमा सुरु गर्नुभएको छ, जसको संयोजक रहनुभएको छ गोपाल हमाल। र हिजो एउटा उहाँहरूको छलफल, अन्तर्क्रिया र एउटा सङ्गठन निर्माणका लागि बोलाइएको भेलाले पनि उहाँलाई संयोजक बनाइरहँदा धेरै जनता खुसी भएका छन् र यही खुसीको मौका छोप्दै मैले आज जनताको भोइस पनि लिन खोज्दैछु। वास्तवमै गोपाल हमालले अब के गर्नुपर्छ, या क्षेत्रीय पार्टी खोल्नुपर्छ, या यस्तै अभियानलाई निरन्तरता दिँदै आउने केन्द्रको र प्रान्तीय चुनावमा उहाँले फेरि उम्मेदवारी दिनुपर्छ, या भनौँ उहाँले चाहिँ विवेकशील र साझा पार्टी जो एकता बनेको छ त्यो पार्टीको एउटा हिस्सा हुँदै प्रदेश नम्बर 7 को संयोजकको रूपमा, इन्चार्जको रूपमा यस क्षेत्रमा विकास र समृद्धिको पक्षमा अभियान चलाउनुपर्छ। र त्यो सँगै हिजो उहाँहरूले डाक्टर गोविन्द केसीले 11 पटक अनसन बसिरहँदा उहाँले उठाएका मागलाई चाहिँ सही रूपमा माग सम्बोधन गरिनुपर्छ र राज्यले एकजना व्यक्तिको ज्यानको सुरक्षा, जीवनको सुरक्षा गर्नुपर्छ भन्ने एउटा महत्त्वपूर्ण अभियानको दबाव कार्यक्रम पनि एउटा ऱ्याली निकाल्नुभयो। यसैसँग सम्बन्धित रहेर आजको अतिथिको रूपमा हामीसँग स्टुडियोमा हुनुहुन्छ यो पछिल्लो समय जो गोपाल हमालको लामो कसरत एक्सर्साइजमा नजिकबाट आफ्नो भूमिका निर्वाह गर्नुभएका दानबहादुर रावल आज हामीसँग हुनुहुन्छ। पूर्व राष्ट्र सेवक कर्मचारी र पछिल्लो समय एउटा समाजसेवी, बुद्धिजीवी र यस्तै अभियानमा संलग्न रहनुहुँदै गोपाल हमालको निकट व्यक्तिको रूपमा उहाँले आफ्नो छवि बनाउनु भएको छ। दानबहादुर रावलाई म कार्यक्रममा वेलकम गर्छु। दानबहादुर सर नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा।
नमस्कार, धन्यवाद।
आराम हुनुहुन्छ?
आरामै छु।
मैले सुरु गरेँ हिजोको तपाईँहरूको सङ्गठन निर्माणका लागि बोलाइएको भेलाको उपस्थिति कस्तो रह्यो र वास्तवमा त्यहाँ भेलामा उपस्थित जनताले के प्रतिक्रिया दिए, त्यहाँबाट मैले सुरु गरेँ दानजी।
अब हिजोको भेला हाम्रो उल्लेखनीय रह्यो, हाम्रो दोस्रो भेला हो।
हजुर,
पहिलो भेलाभन्दा हिजोको भेला अझ उल्लेखनीय रह्यो। हामीले अब धेरै सूचना पनि प्रवाह गरेनौँ, खालि फेसबुकमा हालेको सूचनाका भरमा निकै राम्रा बौद्धिक क्षेत्रका मान्छेहरूको राम्रो उपस्थिति रह्यो र यसबाट हामीले के बुझ्यौँ भने अब जनता वास्तवमा विकास र समृद्धिको पक्षमा ललायित छ, उनीहरूले विकास र समृद्धि खोजेको छ र त्यो गर्न सक्ने मान्छेको नेतृत्व पनि खोजेको छ।
हजुर,
अब हिजो आएका अनुहार हामीसँग प्रत्येक भेलामा नयाँ अनुहारहरू थपिँदै आएका छन्।
हजुर,
धेरै हामीलाई ऊर्जा मिलेको छ विगतमा हाम्रो चुनावी अभियानदेखि लिएर त्यसपछि गरिएका विभिन्न कार्यक्रममा देखिने अनुहार भन्दा थप नयाँ अनुहार, थप नयाँ बुद्धिजीवीहरू, थप नयाँ युवाहरू हामीसँग हाम्रो यो विकास र समृद्धि हाम्रै पालामा भन्ने अभियानमा लाभबद्ध भइरहेका छन्। धेरै राम्रो उल्लेखनीय विजेत भयो हाम्रो छलफल। अब छलफलको अब हामी अब अहिले भन्दा हतार होला, खासै कुनै ठोस निष्कर्षमा हामीहरू अहिले पुगिन सकेको अवस्था छ, हामी छलफलकै क्रममा छौँ। अझ पनि हाम्रो घनीभूत छलफल हुनु अझ बाँकी छ, केही चरण बाँकी छ। अब हामी त्यो टुक्याउने बित्तिकै हाम्रो गन्तव्य कता हो हामी त्यो
मैले यसै सन्दर्भलाई लिएर आज जनताको भोइस पनि राख्न खोजिरहेको छु। गोपाल हमाल जो चाहिँ मेयर पदका निकटतम प्रतिद्वन्दी हुनुहुन्थ्यो, उहाँ चाहिँ प्रतिस्पर्धाको अन्तिम राउन्डमा चाहिँ थोरै मतले, भनौँ न 2,500 मतले चाहिँ उहाँ बाहिरिनु भयो, या भनौँ मेयर हुन सक्नु भएन, तर उहाँको मत जुन 11,523 मत जुन प्राप्त उहाँले गर्नुभयो त्यो मतको अब सम्मान कसरी गर्ने भन्ने चाहिँ एउटा महत्त्वपूर्ण विषय छ र छलफलहरू भइरहँदा मैले जनताका लागि टेलिफोन खुला गरेको छु 0194102016 लाइन। गोपाल हमाल अब के गर्नुपर्छ, कुन लाइनलाई लिनुपर्छ, राजनीतिलाई कसरी अगाडि बढाउनु होला, एउटा उहाँले मेन्टली के बनाउनु भएको छ भने जनताको जनमत अब म लिन्छु र जनताले दिएको म्यान्डेट अनुसार म अब अगाडि बढ्छु र राजनीतिका लागि उहाँले होमिरहँदा कुन पार्टीमा जाँदा उहाँलाई राम्रो होला, या विकास र समृद्धिको अभियान गरिरहँदा कसरी अगाडि बढ्नु पर्ला, यो विषयमा यहाँको विचार मैले राख्न खोजिरहेको छु। हामीसँग स्टुडियोमा दानबहादुर रावल हुनुहुन्छ, उहाँलाई म फेरि वेलकम गर्छु, पुनः स्वागत छ सर। हामीले यो जनताको लागि म्यासेज छोडे, जुन हिजो तपाईँहरूले विकास र समृद्धि हाम्रै पालामा भन्नुभयो, अहिलेका राजनीतिक दलहरू जो देखिरहनु भएको छ नि यहाँले, उहाँहरूले पनि यही नारा भन्दै हुनुहुन्छ, विकास र समृद्धिको विकल्प अब छैन, काङ्ग्रेस, एमाले, माओवादी, रापरबा यिनले पनि त्यही एजेन्डालाई अब भनौँ न परिमार्जित भनौँ या समय अनुरूप उहाँहरूले पनि यसलाई ह्यान्डल गरेर देखिन्छ, के फरक होला र भन्ने पनि प्रश्न आउन सक्छ नि त जनताले।
हो ठिक भन्नुभयो। अब यो सबै कुरा बुझेर अहिले राजनीतिले भनौँ न अहिले यस मुलुकमा लोकतन्त्र आगे करिब 20-25 वर्ष हुन थालिसक्यो, विभिन्न चरणका आन्दोलनहरू हामीले गऱ्यौँ। अब आन्दोलन गरेर परिवर्तन गर्नुपर्ने अब हामीसँग केही छैन, सबै हामीले आन्दोलन र परिवर्तन टुङ्ग्यायौँ। हामीले हिजो पञ्चायती व्यवस्थाले काम गर्न सकेन, पञ्चायत बाधक भयो भन्यो, लोकतन्त्रका लागि लड्यौँ, लोकतन्त्र आयो, लोकतन्त्रले पनि काम गर्न सकेन, यो लोकतन्त्र पनि बाधक भयो, त्यस कारणले अब यो गणतन्त्रबाट साम्यवादबाट यो मुलुकको रूपान्तरण हुनसक्छ भने 10 वर्ष जनयुद्ध लडे मान्छेहरू, जस 10 वर्ष जनयुद्धमा पनि ठुलो सङ्ख्यामा मान्छेहरू लामबद्ध भए, ठुलो मान्छेहरूले आफ्नो चाहिने हताहती बिहोर्नु पऱ्यो, शहादत गर्नु पऱ्यो र त्यो पनि प्राप्त गऱ्यौँ। अब त्यसले पनि हामीले खासै मुलुक कतातिर जाने, यसको दीर्घकालीन योजना के, यसको मध्यकालीन योजना के, यसको अल्पकालीन योजना के भने कुनै राजनीति दलबाट तिनीहरू पनि आएनन्। त्यसपछि भनियो ल अब यो राजतन्त्र बाधक हो, यो राजतन्त्रले मुलुकलाई अगाडि जान दिएन, यो नफालेर हुँदैन भने ल त तपाईँहरू त्यो पनि फाल्नुहोस् भन्यो जनताले, उहाँहरूले त्यो पनि फाल्नुभयो। आखिर राजतन्त्र फाले पश्चात पनि कुरा जहाँको तहीँ रह्यो, होइन अब एउटा राजा फाल्यो, हजारौँ राजाको जन्म दियौँ हामीले, होइन त्यो हाम्रो लागि दुर्भाग्य भयो, होइन अब यो सबै कुराले गर्दाखेरि यी पार्टीले अब यो मुलुकको रूपान्तरण गर्न सक्छन्, यो मुलुकलाई परिवर्तन गर्न सक्छन् भन्ने कुरा कहीँबाट पनि लक्षण देखिँदैन। यो लक्षण नदेखिसकिएपछि अब मुलुक अर्धनाश यिनीहरूले गरिसके, अब मुलुकलाई सर्वनाशबाट जोगाउनु पर्छ भनेर आज ठुलो बुद्धिजीवी सर्कल, ठुलो राष्ट्रप्रति नेपाल आमाप्रति माया गर्ने धेरै ठुलो जनशक्ति आज विकल्पको खोजीमा छ, ऊ विकल्पको पर्खाइमा छ। त्यस कारणले हामीले पनि भन्यौँ अब राजनीति फोहोर खेल हो, राजनीति बदनाम भइसक्यो, अब यतातिर लाग्ने हुन्न, यिनलाई एकलौटी छोडिदिने हो, यो मुलुक यिनकै हो यदि भन्ने हो भने, होइन हानि त हामी सबैको हुन्छ, देश त हामी सबैको बर्बाद हुन्छ, हाम्रा सन्तान त सबैका बर्बाद हुन्छन्। त्यस कारणले हामीले के भन्यौँ, त्यो राजनीति जतिसुकै फोहोर होस्, फोहोर सफा गर्न फोहोरमै पस्नुपर्छ भन्ने कुरा हामीले पनि ठहर गऱ्यौँ। अब फोहोरमा नबसी नपस्ने हो भने फोहोर सफा गर्न सकिँदैन, त्यस कारणले जे सुकै होस् त्यो फोहोरमा पसौँ, सफा गरौँ, सके आफू सच्यौँ, नभए तिनलाई सच्यौँ, करेक्सन गरौँ तिनलाई पनि। यदि लोकतन्त्रमा राजनीति दलका पात्रहरू सच्चिएनन् भने लोकतन्त्र बलियो हुँदैन, लोकतन्त्र बलियो भएन भनेपछि मुलुकमा स्थिरता आउँदैन, शान्ति कायम आउँदैन, विकास र समृद्धिको सबभन्दा ठुलो बाधक भनेको राजनीति अस्थिरता हो। अब यी राजनीति दलहरू यति ठुलो दलदलमा फँसिसके, यिनले चाहेर पनि यिनले भावना राखे पनि यी केही गर्न सक्ने अवस्थामा छन्, यति भ्रष्टाचारमा डुबिसके, कार्यकर्तालाई यति भ्रष्टाचारी बनाइसके, यति उनलाई स्वार्थपरक बनाइसके, उनले आफ्नै कार्यकर्तालाई पनि भोलि राजनीति गर्ने मान्छेलाई पनि अहिले विद्यार्थी जीवनदेखि ठुलो भ्रष्टाचारको दलदलमा फसाइसके, र त्यहाँबाट उत्पादन हुने आउने शक्ति पनि भोलि जे गति जे मति यिनीहरूको छ अहिलेका शीर्ष नेता बनाउँदाहरूको त्यो पङ्क्तिको पनि त्यही हुने देखिन्छ छाँटकाँट। त्यस कारण हामी के भन्दैछौँ भने सबै आम दाजुभाइ दिदीबहिनीहरूलाई हामी के भन्दैछौँ भने समय बितिसकेको छैन, मैले अघि भने अर्धनाश भइसक्यो, अवसर नवासबाट जोगाउँ मुलुकलाई, सबैजना सोचौँ ठन्डा दिमागले सोचौँ, हामी कोही लोकतन्त्रका विरोधी होइनौँ, हाम्रो लोकतन्त्रमा विकल्प लोकतन्त्रै हो, यो कस कुनै दलको विरुद्ध होइन, हाम्रो अभियान भनेको दलीय प्रवृत्तिका को विरुद्धको अभियान हो, यी दललाई पनि सच्याउँ र हामी पनि एउटा जनतालाई कसरी लैजाने, एउटा भोलिको आउने युवा जसलाई भोलि यो देशप्रति सम्पूर्ण भविष्य उसको यो देशप्रति छ र तिनलाई पनि उठाउँ, तिनलाई पनि जगाउँ, चरित्रको राजनीति गरौँ, निष्ठाको राजनीति गरौँ, देशप्रति माया गरौँ, यही अभियानमा लागेर हामी अब के रूपान्तरण गर्छौँ
भने अब राजनीतिक दलको विकल्पको रूपमा तपाईँहरू हो कि राजनीतिक दल नै तपाईँहरू खोल्ने अभियान हो कि हुँदाहुँदै अब तपाईँले गोपाल हमाललाई राजनीति गर्नुपर्छ भनेर प्रेसर क्रिएट गरिरहनु भएको छ तपाईँहरूको ग्रुप, तपाईँ सल्लाहकार उहाँको निकट सल्लाहकार हो मलाई राम्रोसँग थाहा छ, बताउनु चाहन्छ जनतालाई, क्लियर बताउनुहोस् दानजी के हो।
अब कुरा यस्तो आयो नवराजी, कुरा कस्तो आयो भन्दाखेरि हिजो हामीले वास्तवमा राजनीति गर्ने भए हामी पहिले नै सबै पार्टीहरूबाट पनि अफर नआएका होइनन् हमालजीलाई. ठुल्ठुला पार्टीहरूले पनि उहाँलाई मेयरको टिकट दिन्छु भनेकै हुन्, अरू ठुला पदमा पनि तपाईँलाई लैजान्छु भनेकै हुन्, समानुपातिकमा तपाईँलाई सांसदमा पनि लैजान्छु भनेकै हुन्. तर हमालजीले यी कुरा म राजनीति गर्दैन, म एउटा व्यापारी हुँ, मलाई व्यापार गरेर खानिदिनुहोस् होइन भन्ने कुरा भनिरहनु भयो. उहाँले कहिले पनि राजनीति गर्ने उहाँहरूले चाहना राख्नु भएन. र यो पछिल्लो चरणमा आएर यस्तो जनदबाव यस्तो आयो, उहाँले हिजो उद्योग वाणिज्य सङ्घको एउटा सानो गैर सरकारी संस्थामा बस्दाखेरि उहाँले यो सुदूरपश्चिमको पहिचान गर्ने काममा धेरै राम्रा कुराहरू गर्नुभयो. सुदूरपश्चिमलाई अहिले चौथोचोटि प्रधानमन्त्री हुनुभएका हाम्रा आदरणीय शेरबहादुर दाईले पनि यो सुदूरपश्चिमलाई चिनाउन सक्नु भएन. करिब 6-7 चोटि प्रधानमन्त्री भएका लोकेन्द्रबहादुर चन्द्रजीले पनि जसरी यो सुदूरपश्चिम चिनाउनु पर्थ्यो उहाँले चिनाउनु भएन. दुईजना प्रधानमन्त्रीको देश सुदूरपश्चिम भन्ने मात्रै चिनियो. हाम्रा सम्भावना के हुन्? हाम्रा सुदूरपश्चिम यो छाउपुरीको मात्रै प्रदेश होइन, यो मुक्त कमैयाको मात्रै प्रदेश होइन, यो हलियाको मात्रै प्रदेश होइन, यो छाउपुरी र देउकीको मात्रै प्रदेश होइन, यो सम्भावना बोकेको प्रदेश पनि हो भनेर राज्यका अगाडि उहाँले सुदूरपश्चिमको पहिचान दिने काम गर्नुभयो. र साथसाथै सिन्डिकेट आन्दोलन लगाएका यहाँको बिजनेस व्यापारलाई चलायमान गर्न यो महोत्सव लगायतका धेरै राम्रा रचनात्मक काम उहाँले निष्ठाका साथ पारदर्शिताका साथ कसैलाई उहाँलाई औँला ठडाउने ठाउँ छैन. उहाँले यो यसमा दुई पैसा भ्रष्टाचार गर्यो, यसले दुई पैसा मेला सञ्चालन गर्यो या बदमासी गर्यो अथवा केही यति काम गर्दाखेरि अब गेटा विमानस्थलको उन्नति गर्दाखेरि पनि उहाँले रेक्सावालाबाट जेलरहरूबाट 1 रुपियाँ मुठीदान को अभियान चलाएर राज्यलाई बिउजाउनु भयो. ए सुदूरपश्चिमको जनता विकासका लागि जाग्यो है भने हुन त पैसा राज्यले दियो है, तर गरिदिने मान्छे त चाहिँदो रहेछ नि त होइन, एउटा भिजन भएको मान्छे त चाहिँदो रहेछ नि त. उहाँले एउटा त्यो सरकारले गर्नुपर्ने काम त्यो उद्योग वाणिज्य सङ्घको अध्यक्षको कामै होइन त्यो, तर उहाँले त्योभन्दा पनि बाहिर आफ्नो भिजनलाई लिएर उहाँले काम गर्नुभयो र उहाँप्रति मान्छेको आकर्षण थियो, विश्वास थियो. र त्यो विश्वास भएका कारणले हिजोको स्थानीय चुनावमा सारा मान्छेबाट एउटा प्रेसर के आयो भनेपछि हमालजी यो स्थानीय निकाय भनेको कुनै दलीय चुनाव होइन, यो स्थानीय निकायसँग सम्बन्धित कुरा हो, यसले राष्ट्रमा सरकार बनाउँदैन, त्यस कारण यहाँ दलीय सिस्टम लागू हुँदैन. अब जनतासँग राजनीतिक दलहरू डराएर जबरजस्ती यो दलीय चुनाव बनाइदिएका हुन् तर स्वतन्त्र उठ्नुहोस् तपाईँलाई हामी जिताउँछौँ भन्ने
जनताको आग्रहमा थियो.
बिल्कुल जनदबाव भयो, जनदबाव उहाँले नचाहँदा नचाहँदै पनि उहाँले ठेक्न सक्नु भएन. अनि हामीले उहाँलाई पनि भन्यौँ, हामी शुभचिन्तकले पनि भन्यौँ, ठिक छ हमालजी तपाईँले अब व्यापार बिजनेस तपाईँले राम्रो ठाउँमा ल्याइसक्नु भएको छ, एउटा फ्रेमवर्कभित्र तपाईँको बिजनेस छिरिसकेको छ, काम गर्ने कर्मचारीहरू पनि एकदम तपाईँहरूका संस्थागत भइसकेका छन्, गरिसकेका व्यापार फेरि तपाईँ 5 वर्षपछि गर्नुहोला, तर यो ठाउँ त तपाईँको हाम्रो तपाईँको पनि हो, तपाईँका छोराछोरी तपाईँका सन्तान पनि यहीँ बस्ने हुन्, यो सहर बनाऊ, यो धनगढीलाई बनाऊ, एउटा नमुना सहर बनाऊ, एउटा भिजन भएको मान्छे त्यो मेयरको कुर्सीमा चाहियो, त्यहाँ असल म्यानेजर चाहियो, असल चालक चाहियो यो नगरपालिकालाई, तपाईँ आँट गर्नुहोस् आउनुहोस्, तपाईँ नआइ भएन, तपाईँले पैसा मात्रै हेर्ने व्यापार मात्रै हेर्ने भने त हुँदैन, गर्न सक्ने मान्छे त आइदिनु पऱ्यो नि त, ल 5 वर्ष नगरपालिकालाई टाइम दिनुहोस् तपाईँ भने हामीले पनि बाध्य पाऱ्यौँ. र त्यसको उपस्वरूप उहाँ मेयरमा आउनुभयो, लड्नुभयो, चुनाव लड्नुभयो मेयरको, तर सम्मानजनक भोट पाउनुभयो, प्राविधिक हिसाबले हार भयो, त्यो आफ्नो ठाउँमा छ, त्यो आफ्नो विशेष रूपमा पाटो होला, तर
दानसिंहजी धेरैले के भनेका थिए भने गोपाल हमालले 5-6 हजारभन्दा बढी भोट ल्याउँदैन भन्थे, तर जनता जुन स्ट्यान्डर्डमा पुग्यो, जनताको जुन हामीले हेऱ्यौँ पनि, मत पनि हेऱ्यौँ, धेरै मत बदर भए, टेक्निकल कारण तपाईँले पनि आफै स्वीकार्नु भयो, तर ग्रामीण क्षेत्रमा अहिले पनि परिवर्तनको पक्षमा त रहिछैनन् भन्ने त देखियो नि त.
होइन, जनता त्यहाँ परिवर्तनको पक्षमा छ, हामीले जनतालाई कुरो पनि बुझाएका थियौँ, तर राजनीतिक दलले जनताको त्यो गाउँको चाहिने सर्वसाधारण जनता जो राजनीतिक रूपमा अलिक अचेत छ, जसलाई राजनीतिक चेतना छैन, जो राम्रो के हो नराम्रो के हो छुट्याउन सक्ने उहाँको जो बौद्धिक चेतना छैन नि, यो वर्षौँदेखिका भइरहेका चुनावका क्रममा यी राजनीतिक दलहरूले महारत हासिल गरिसकेका यस्ता खालका जनतालाई कसरी झुक्याउन सकिन्छ र यिनको भोट रातारात कसरी तान्न सकिन्छ भन्ने कुरा यिनीहरूसँग विशेषज्ञता थियो, त्यो विशेषज्ञता हामीसँग थिएन. हामीले जनतालाई सम्झाउँदा सञ्जार ठिक्कै पारेर आयौँ होइन, अब ती के चाहन्छन् हामीलाई त्यो थाहा भएन, हामी त हाम्रो मुद्दामा गयौँ, मुद्दा सम्झे, मुद्दा बुझे, हाम्रा कुरा बुझे भनेर हामी फर्केर आयौँ. तर जो महारत स्प्लाइस गरेका थिए जो राजनीतिक दलहरू उनलाई त्यो टेक्नोलोजी थाहा थियो यी यसो गरेपछि भोट हालिहाल्छन् भन्ने कुरो तरिका थाहा थियो तिनीहरूले त्यो तरिका 13 गते र 12 गतेको रातिमा अप्नाइदिए हामीलाई त्यो कुरो मेसै पाएनौँ किन हाम्रो 2 महिनाको राजनीति उनीहरूको पर 74 वर्ष इतिहास बोकेका पार्टीको विरासत बोकेका पार्टीको राजनीति उनको गाउँ गाउँमा वडा वडा बुथ कमिटीदेखि लिएर तलबाट पुरै सञ्जाल छ त्यत्रो सञ्जाल छ अब उनीहरूलाई थाहा थियो हामीले योभन्दा पहिलेको चुनावमा कहाँ लगानी गऱ्यौँ कहाँ धोका खायौँ कहाँ लगानी गरेर कहाँ फाइदा पायौँ त्यो सबै उहाँसँग विशेषज्ञता थियो त्यो विशेषज्ञताको मारमा हामी पऱ्यौँ हाम्रो त्यहीँनिर हाम्रो
आज गोपाल हमाललाई तपाईँले पुस गरिरहनु भएको हो त अब जुन मत आएको छ 11,500 करिब करिब मत आयो होइन यो मत भने त स्वतन्त्र भएर केही गर्न सक्छ कि केही गरेर देखाउनुहुन्छ कि यो एउटा उहाँहरू जनतामा चाहिँ सेन्टिमेन्ट थियो कि भन्ने हामीले पनि एनालाइसिस गऱ्यौँ नजिकबाट मैले धेरै बहस गरेँ
हजुर
अब त्यो मतलाई स्वतन्त्र मत भन्छु म जसलाई एउटा जनताले परिवर्तनका खातिर दिएको मतलाई लिएर गोपाल हमाललाई अब तपाईँहरूले केजरीवाल बनाउन खोज्दै हुनुहुन्छ भन्छन् धेरैले के सही हो
त्यो अब एक हदसम्म किन हामी कि जङ्गार पस्नु हुन्न थियो अब जङ्गारमा पसिसकेपछि बिचमा गएर खुट्टा कमाउने कुरो पनि आएन यो जनतासँग बेइमानी हुन्छ नवराजी बेइमानी हुन्छ त्यसकारण हामीलाई जुन जनताले भरोसा गर्यो गोपाल हमालजीको चाहिने अभियानमा जुन 11,527 जना बदर बाहेकका बदर
समर्थक देखाएका तर
नजानेका जो प्राविधिक कारणले त्यो टोटी हुन गयो र नगद देखिएका बिल्कुल नगदमा देखेको जो हामीसँग अहिले त्यो डिपोजिट पनि छ 11,527 त्यो जनआधारको हामीले पनि कदर गर्न सकेनौँ त्यसको पनि हामीले अनादर गऱ्यौँ भनेपछि भोलि जनतालाई धोका हुन्छ आज जनतालाई सबप्रति हुने विश्वास जनताको उड्न सक्छ त्यो गोपाल हमालप्रतिको मात्रै होइन कि त्यो मार अरूले पनि खेप्नुपर्छ त्यसकारणले यो विश्वास कायम राख्न पनि जनताको विश्वास कायम राख्न पनि भलै भोलि ती 11,527 हामीसँग नहुन सक्छन् घट्लान् पनि तर अन्तर्घात विश्वासघात जनताका अगाडि गरेको वचनबाट हामी विमुख हुन मिल्दैन त्यसकारणले अब
गोपालजी आज क्लियर बताउनुहोस् त्यो मत कुन अर्थमा पाउनुभयो गोपाल हमालको व्यक्तिगत हाइटले पाओ उहाँको एजेन्डाले पाओ या मान्छेले विकल्पको रूपमा धनगढीलाई केही बनाउन सक्नुहुन्छ भनेर स्वतन्त्र रूपमा मान्छेले मतदान गरे हुन् यसलाई कसरी अर्थ्याउनु भएको छ तपाईँहरूले
यसमा भाइले भनेका तिनटै कुरा हुन् गोपाल हमालप्रतिको आकर्षण उहाँले गरेको योगदान त्यसप्रतिको आकर्षण पनि हो उहाँले उठाएको मुद्दा त्यो मुद्दाप्रतिको आकर्षण पनि हो त्यसपछि जनताले परिवर्तन खोजेको त्यो पनि हो यी सबै कुरा हुन् हामीसँग छोटो समय भयो हामी त वास्तवमा भनेपछि यो राजनीतिक दलले निर्वाचन आयोगलाई प्रभावित गरेर जुन यो स्वतन्त्र दलबाट त बागी भएर उठ्छन् नि यी स्वतन्त्र उठ्ने त दलहरू परिकल्पनै गर्दैनन् दलीय सिस्टममा कहिले आँटै गर्दैन भन्छन् तर आफ्नै पार्टीबाट विद्रोह गरेर जो उठ्छन् नि यिनले निर्वाचन आयोगलाई दबाब स्वरूप के गरे भने षड्यन्त्र यिनीहरूलाई प्रचार गर्ने चुनाव चिन्ह प्रचार गर्ने टाइम नदिने भनेर यसले षड्यन्त्र गरेर निर्वाचन आयोगले त्यो काम गर्यो जो हामीले 1 महिना टाइम पाउनु पर्थ्यो हामीले पायौँ 5 दिन टाइम 6 गते हामीले निर्वाचन चिन्ह पायौँ
साँझ चार बजे
निर्वाचन चिन्ह पायौँ
11 गते रातिसम्म
एक दिन हाम्रो निर्वाचन चिन्ह छाप्नेमा गइहाल्यो 11 गते राति 12 बजे बन्द भइहाल्यो अब हेर्नुहोस् 5 दिन 4.5 दिन 19 वडाका नगरपालिकाका बस्ती बस्तीमा पुगेर हामीले मतदान गर्ने प्रक्रियाको बारेमा प्रशिक्षण गर्न पाएनौँ समय नै दिएन त्यो संवैधानिक हिसाबले हामीले पाएनौँ होइन एउटा त्यसको मार पनि खेप्नु पऱ्यो होइन त्यो भएको हुनाले अब विभिन्न प्राविधिक कारणले अब भनौँ न ठुला दलहरूको पनि अब चेपुवामा पऱ्यौँ यत्र संस्थागत रूपमा जसले लोकतन्त्र ल्याएका गणतन्त्र ल्याएका 10 वर्ष जनयुद्ध गरेका होइन धेरै योगदान गरेका पार्टीहरूसँग हामीले चुनाव लड्न थियो गोपी हमालले चुनाव लड्न थियो अहिले त हार भयो भन्छन् कुनै कुनै
तर धेरैले मलाई के भन्छ नवराजी यदि गोपाल हमालले कुनै पार्टीको सदस्यता या पार्टीबाट टिकट लिएको भए यति मत पनि आउँथेन भन्छन् के साँचो हो त यो कुरा यहाँलाई के लाग्छ
त्यसमा आंशिक सत्यता त होला तर जित्री पार्टीले पनि उहाँलाई अफर गरेका हुन् तर त्यसमा एउटा के हुन्थ्यो भने हामीले पनि हमालजीलाई त्यही बेला सल्लाह दिएका हुँदैन यो काम तपाईँ मेयर हुनुहुन्छ इजिल्ली हुनुहुन्छ
तर भोलि काम गर्न सक्नुहुन्न
तपाईँ काम गर्न सक्नुहुन्न त्यही दलीय निर्देशनमा तपाईँ चल्नुपर्छ, तिनका कार्यकर्ता पाल्नुपर्छ, तिनका नेतालाई आएपछि बसाउनुपर्छ, तिनलाई खुवाउनुपर्छ। अनि तपाईँले पनि विगतमा जे गरे नि दस ट्रिप गिट्टी सडकमा फाल, ग्रेभल फाल, अनि बिसको बिल बनाएर ल्याऊ, पाँच तिमी खाऊ पाँच मलाई देऊ भन्ने प्रवृत्ति फेरि पुनरावृत्ति हुन्छ। तपाईँ घर खेत बेचेर तिनका कार्यकर्ता पनि पाल्न सक्नुहुन्न, तपाईँ ती नेताहरूको चाकडीमा खर्च पनि जुटाउन सक्नुहुन्न। त्यसकारण यसले तपाईँलाई केही अर्थ राख्दैन, केही अर्थ तपाईँ यो जुत्नुहोस् त्योबाट जिते पनि तपाईँको मेयर भएको कुनै अर्थै हुन्छ। तपाईँ धरौटी मात्रै जमान आफ्नो जोगाउनुहोस् न स्वतन्त्र उठेर, तपाईँको हाइट योभन्दा धेरै ठुलो बढ्छ। आज गोपी हमाल नेपाल अधिराज्य चर्चाको
सेलिब्रिटी भइसक्नुभयो, आज सेलिब्रिटी
सेलिब्रिटी भइसक्यो। यदि कुनै पार्टी अमुक पार्टीबाट एमालेबाट काङ्ग्रेसबाट रापरबाट कुनैबाट यदि गोपी हमाल मेयर भयो, गोपी हमाल जित्यो कसले भन्थ्यो? धनगढीको मेयर को छ भने काङ्ग्रेसको छ भन्थे, एमालेको छ,
माओवादीको,
गोपीको त नामै आउँदैन।
ठिक छ, कोही जनता हामीसँग जोडिनु भएको छ। हेलो
दानुजी नमस्ते भाइ।
गणेशजी नमस्ते, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
राहुल आदरणीय राजु, राहुल दाजुलाई पनि नमस्कार, राहुल दाजुलाई पनि नमस्कार, आदरणीय राहुल दाजुलाई
नमस्कार।
नमस्कार, म गणेश भण्डारी चौराबाट है।
हजुर हजुर,
अब चाहिँ यो अब गोपाल दाईको चाहिँ अब प्रमुख सल्लाहकारको रूपमा चाहिँ अब अहिले उहाँ चाहिँ बोलिरहनु भएको छ। वास्तवमा अब कतिपय कुराहरू चाहिँ सकारात्मक कुराहरू पनि छन्। अब जस्तो अहिले भर्खरै उहाँले बोलिरहँदा म पनि फेरि त्यही विषयलाई ट्याप्प टिपेर चाहिँ बोल्दैछु। जस्तो राजनीतिक दल दलीय व्यवस्थामा चाहिँ अब गयो भने मतलब पक्कै पनि जनताका इच्छा आकाङ्क्षाका कामहरू गर्न सकिँदैन। भोलि चाहिँ यो संयन्त्र हुन्छ, नगरदेखि लिएर चाहिँ जिल्लासम्म, जिल्लादेखि केन्द्रसम्म यो मेरो यस्तो भागभन्डा हुन्छ भनेर हिजोको दिनमा त्यही रूपमा नै चाहिँ उहाँ राजनीति दलमा नगएर चाहिँ मलाई लाग्छ जहाँसम्म म पनि विगत लामो समयदेखि सिन्डिकेट आन्दोलनमा छु, नजिकै छु उहाँसँग, सिन्डिकेट आन्दोलनमा पनि सँगै हातेमालो हो होइन, सबै उसमा चाहिँ गोपाल दाईसँग सँगै छु। त्यही हिसाबले पनि हामी जस्ता युवाहरू, थुप्रै यहाँका चाहिँ धनगढी उपमहानगरपालिकाका चाहिँ आम जनताहरू पनि उहाँको चाहिँ पक्षधर भएका हुन्, उहाँका हिमायती भएका हुन्, यो पक्कै सबैलाई यो चाहिँ सर्वविदितै भएको कुरा हो। तर अब पछिल्लो समयमा जुन किसिमको आइरहेको छ कुरा, अब फेरि कुरो त त्यही आयो, अब उहाँ चाहिँ यो विवेकशील पार्टी, साझा पार्टी या क्षेत्रीय पार्टी, पार्टी खोल्यो भने उहाँ संयोजक भए पनि कुरो त्यही हो। हेर्नुहोस् आखिर के हुन्छ भने त्यसका महासङ्घ होलान्, त्यसका चाहिँ
सङ्गठनहरू
विभिन्न हुन्छन्, फेरि कुरो त त्यही आखिर त त्यही आयो नि कुरो। फेरि एउटा किसिमको मैले भन्नुपर्दा, फेरि जति म पनि नजिकै छु गोपाल दाईसँग, एकदम नजिक छु, फेरि कति सालदेखि भन्नुपर्दा भन्दा पनि 50-51 सालदेखि उहाँको पल्लो सटर चाहिँ दिनेश मेटल, ओल्लो सटर मालिका डुवानी छु मेरो, त्यसपछि सिन्डिकेट आनु सँगै छौँ
र
मैले पनि उहाँलाई नजिकबाट चाहिँ चिनेको छु। उहाँको चाहिँ जुन किसिमको अहिले यो पछिल्लो समय फेरि चाहिँ एउटा स्थानीय तहको चाहिँ धनगढी उपमहानगरपालिकाको निर्वाचनले त फेरि एउटा उहाँको चाहिँ एउटा निकै हाइट बनाइदिएको छ होइन, यो पक्कै पनि उहाँले विगतमा खेलेका चाहिँ समाजप्रतिको सकारात्मक भूमिका हो। तर अहिले जुन किसिमको चाहिँ अब म त के फेरि राहुल सरलाई भन्नै पर्दा, फेरि उहाँ चाहिँ उहाँको चाहिँ नजिकको
सल्लाहकार, मुख्य सल्लाहकार
भएको हैसियतले तपाईँ चाहिँ के गर्नुहोस् भने यो साझा पार्टी, विवेक पार्टी अनि यी चाहिँ क्षेत्रीय पार्टी एमा होइन, हेर्नुहोस् यो चाहिँ गोपाल हमाल दाईले पाप बनाएको, अनि तपाईँ हामी सबैले एउटा सबैको सदमायाले चाहिँ एउटा उहाँले जुन बनाउनु भएको छ उहाँलाई एउटा ठुलो चाहिँ एउटा हिम्मत मिलेको छ। त्यो हेर्नुहोस् पार्टीगत हिसाबमा गयो भने हामी पनि हिजोको दिनमा कलेज पढ्दादेखि चाहिँ कुनै न कुनै पार्टीमा आबद्ध छौँ। हेर्नुहोस् यो पार्टीप्रति वितृष्णा जागेको, पार्टीले यो गर्ने चाहिँ क्रियाकलापहरू आम जनतालाई झुक्क्याउने, यो भएर पनि हामीले हिजो अस्ति तपाईँले भर्खरै यो चुनाव सम्पन्न भएको धेरै दिन पनि भएको छैन, त्यसमा पनि हामी खुलेरै पनि हामी कतिपय सञ्चारकर्मीहरू, कतिपय राजनीतिक दलमा आबद्ध भएका पार्टीले कारवाही गर्छु भने पनि ल खुलेर चाहिँ हामीले प्रचार प्रसार गऱ्यौँ गोपी दाईको। तर अब भोलि चाहिँ उहाँ पार्टीमा गयो भने त्यो उहाँले जनमत पाउनुहुन्छ, उहाँले चाहिँ त्यो विश्वास आशा राखिन्छ। दलीय व्यवस्था त अहिले कस्तो किसिमको भइसक्यो भने यसलाई उहाँले अघि पनि भन्नुभयो, हिलोमा हिलोलाई साफ गर्नको लागि हिलोमा प्रवेश गर्ने भन्नुभयो। तर हिलोमालाई साफ गर्नको लागि हिलोमा प्रवेश मात्रै गर्नु पर्दैन, त्यसका प्राविधिक चिजहरू पनि छन्, त्यसको चाहिँ विकल्पहरु पनि छन्। त्यसैले म के भन्न चाहन्छु भने आदरणीय गोपाल दाईलाई पनि, गोपाल दाई पनि सुनिरहनु भएको
सुन्दै हुनुहुन्छ उहाँले
पनि, मैले त उहाँलाई भनि पनि सके, अस्तिकोमा पनि भनि सके, अस्ति रुबसमा भएको कार्यक्रम र हिजोको चाहिँ कार्यक्रमको चाहिँ जनताहरुको आकर्षण, त्यहाँमा जनताहरुको उपस्थिति पनि उहाँहरुले चाहिँ त्यो त्यसको सन्देश र मनोविज्ञान पनि बुझिसक्नु भएको होला। म त के भन्छु भने स्वतन्त्र भएर अझै पनि चाहिँ गर्नुस्, तपाईँलाई अब अझै आम अपार माया मिल्छ, अपार जनमत मिल्छ, तर यो पार्टीगत हिसाबमा दलीय व्यवस्था हो भन्लान् कसैले, तर्क विभिन्न किसिमका छन्, दायाँ बायाँबाट पनि तर्क होलान्, तर उहाँको जुन किसिमको चाहिँ एउटा एक किसिमको यहाँ नगरप्रति उहाँले गरेको माया, सुदूरपश्चिमको जुन उहाँको स्वभाव, जुन किसिमको उहाँले खेलेका भूमिकाहरू, त्यो वास्तवमै सराहनीय छ। तर दलीय व्यवस्थामा उहाँले प्रवेश गरेर पार्टीमा गरेर भोलि भयो भने भोलिको दिनबाट के हुन्छ भने गोपाल हमाललाई पनि अब पदको मोह जाग्यो भन्ने हुन्छ। धन्यवाद।
हमालजीको प्रति जुन यहाँले अत्यन्त पोजिटिभ ढङ्गले जुन चिन्ता जाहेर गर्नुभयो, जुन चिन्ता व्यक्त गर्नुभयो, म पहिले त भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि तपाईँ जस्ता शुभचिन्तकले यस्तो चिन्ता गर्नु, यसरी आफ्नो राय सल्लाह दिनु, वास्तवमै पनि यो एकदम राम्रो कुरो लाग्यो। तपाईँलाई पनि यति चिन्ता रहेछ उहाँले लिने बाटो, उहाँले गरेको हिजोको काम कर्तव्य र भोलि उहाँले गर्नुपर्ने रणनीति, अख्तियार गर्नुपर्ने रणनीतिका बारेमा अत्यन्त राम्रो ढङ्गले यहाँले सुझाव दिनुभयो। तर यसमा कुरो कसो आएको छ भाइ भने, अझ हामी त कन्क्रिट डिसिजनमा त पुगेका छैनौँ। अब हामी यसै गर्छौँ उसै गर्छौँ, राजनीति दलमै लाग्छौँ राजनीति नै गर्छौँ भन्ने कुरा त अब त्यसरी हामीले अहिले एकदम कन्क्रिट डिसिजन, फाइनलै डिसिजन हामी अब लागिसक्यौँ खोलिसक्यौँ भन्ने अवस्थामा त हामी छैनौँ भाइ। तर अहिले जसरी भाइको सुझाव यसरी आयो, त्यसरी नै त्यसको ठिक विपरीत एउटा अर्को तबकाबाट पनि बहुसङ्ख्यक मान्छेले पनि हामीलाई एउटा के प्रेसर गरिरहेछन् भने, म पनि भाइले राखेको सोच जस्तै मान्छे हुँ, मेरो पनि सोच त्यही हो, यही हैसियतलाई जोगाउनुपर्छ, यही हैसियतलाई कायम राख्नुपर्छ, यसरी नै अगाडि बढ्नुपर्छ भन्ने कुरा सोच राख्ने मान्छे म पनि हुँ। म पनि अहिले पनि कुनै पार्टीमा सदस्यता नलिएको एउटा स्वतन्त्र त्यो गोपी हमाल जस्तै मान्छे हुँ, मैले अहिलेसम्म कुनै पार्टीको सदस्यता लिएको छैन। तर अहिले यो उहाँका शुभचिन्तक, हजुरहरू जस्ता शुभचिन्तक ठुलो तबकाले एउटा कुरो हिजो चुनावमा के मार खेप्नु पर्यो भने, विरोधीहरूले अथवा उहाँका प्रतिपक्षहरूले एउटा ठुलो आरोप उहाँमाथि लगाए जुन जनतालाई झुक्क्याउन सफल भए। उहाँहरूले के भने जनतालाई भने, यो दलीय सिस्टममा, दलीय पद्धतिमा एक त स्वतन्त्र चुनाव लड्नु भनेकै दलीय सिस्टमका बरखिलाफको रणनीति हो। यो यसलाई सुहाउने, यो स्वतन्त्र उम्मेदवारी दलीय व्यवस्थामा यो सुहाउने विषय होइन भनेर पनि हामीलाई मार पारे। अर्को मार के पारे भने, यो स्वतन्त्र व्यक्तिको न टेक्ने फोगट्टो हुन्छ, न समात्ने हाँगो हुन्छ, यो त भोलि हामीसित माग्ने हो दलसित। यसले के गर्छ, सरकार हाम्रो हुन्छ, सबै कुरा हाम्रो हुन्छ, एउटा स्वतन्त्र व्यक्ति जितेर दलीय व्यवस्थामा त्यो व्यक्तिले के गर्छ, तपाईँ त्यसलाई मत दिइराख्नु भएको छ। बरु तपाईँहरूलाई काङ्ग्रेससँग रिस उठ्छ भनेपछि, तपाईँहरू हाम्रा काङ्ग्रेस साथीहरू हामीसँग रिसाउनु भएको छ भने एमालेलाई भोट दिनुहोस्, माओवादीलाई भोट दिनुहोस्, त्यो स्वतन्त्रलाई किन दिनुहुन्छ। काङ्ग्रेसलेहरूले भने, एमालेका साथीहरूले पनि त्यही भने, ए तपाईँहरू एमालेसँग असन्तुष्ट हुनुहुन्छ भने काङ्ग्रेसलाई दिनुहोस्, माओवादीलाई दिनुहोस्, राप्रपालाई दललाई दिनुहोस्, स्वतन्त्र व्यक्तिलाई दिएर तपाईँहरूको गन्तव्य कहाँ हो,
जितेर पनि के गर्छ भने,
जितेर पनि के गर्छ भन्ने हामीमाथि हामीले त्यसको ठुलो मार खेप्यौँ भाइ। त्यसका त्यसको पीडित पक्ष म पनि भएँ, होइन, म पनि हिजो त्यो त्यसको प्रमुख व्यक्ति संयोजकै भएका नाताले, होइन, त्यो पनि एउटा ठुलो समीक्षाको पाटो रह्यो। अहिले मान्छेले के भने, यो व्यक्तिगत हिसाबले यो कहीँ पनि पुगिँदो रहेनछ, यो व्यक्तिगत लडाइँ चाहिँ दलीय सिस्टममा सकिँदो रहेनछ, राष्ट्रिय सञ्जालसँग जोडिनु पर्यो भन्ने कुरा अस्तिको छलफलबाट पनि करिब करिब त्यही निष्कर्ष आयो, हिजोको भेलाबाट पनि बहुसङ्ख्यक साथीको त्यही निष्कर्ष आयो। अब राष्ट्रिय सञ्जालसँग राष्ट्रिय नेटवर्कमा नजोडिने हो भने त्यो पनि सबैसँग जोडिने होइन। हामीले भनेका छौँ, हामी विवेकशील पार्टी अथवा साझा पार्टी योसित मिल्ने भन्ने कुरोमा हामी अहिले टुङ्गो पङ्ग पुगेकै सकेका छैनौँ। हामी के भन्छौँ, हामीले बोकेको, गोपी हमालले बोकेको भिजन, गोपी हमालले बोकेको अभियान, विकास र समृद्धि हाम्रै पालामा लगायतका अन्य विषयहरू जति हाम्रा सोचहरू छन्, त्योसँग कसैको विचार मिल्छ, हामीसँग कसैको विचार मिल्छ भने, अब विचार मिलिसकेपछि त सङ्गठित भएर राष्ट्रव्यापी रूपमा जाँदा त अन्यथा नहोला भन्ने ढङ्गले हामीले सोच मात्रै बनाएका हौँ भाइ। अब अहिले चाहिँ नि टुङ्गो नै लगाइसक्यौँ हामी विवेकशील र साझा पार्टीमा गइ नै सक्यौँ भन्ने अवस्था छैन अहिले, हामी अझ छलफलकै क्रममा छौँ। तर विचार मिल्यो भनेपछि देशलाई केही दिन सक्ने केही भिजन भएका मान्छेहरूको जमात कहीँ छ भने हामीसँग सोच मिल्ने, हामीसँग विचार मिल्ने त्यस्ता मान्छेहरूको समूह भेटियो भने हामी तिनीहरूसँग कार्यगत एकता गर्ने अथवा तिनलाई तिनसँग हामीलाई ल्याउने, हामी तिन कहाँ जाने, अब यो हिसाबले अलि वृहत रूपमा जानु पर्यो भन्ने सबै साथीभाइको सुझाव छ। त्यो हामी छलफल भएको क्रममा छौँ। भाइले चिन्ता गर्नुभयो, ज्यादै खुसी लाग्यो। ल भाइलाई धेरै धेरै धन्यवाद।
ओके, यतिखेर ठ्याक्कै हाम्रो स्टुडियोको टाइम पनि टाइम चेकको पालो भएको छ। प्राविधिक मित्रले मलाई सिग्नल गर्दै हुनुहुन्छ, म यतिखेर जान्छु टाइम चेकमा।
डिएफएम टाइम चेक, इट्स 8 AM।
विशेषज्ञ डाक्टर आउने बारे सूचना, डाक्टर कमलराज शर्मा, प्रमुख नवजात शिशु तथा बाल रोग विशेषज्ञ, डाक्टर आउने मिति प्रत्येक दिन,
डाक्टर सजन केसी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, डाक्टर आउने प्रत्येक दिन,
डाक्टर मधु पाण्डे, थायराइड सुगर तथा हार्मोन रोग विशेषज्ञ,
डाक्टर सूरज थपलिया, MBBS इन्डिया, MD AIIMS, मानसिक कुलत रोग एवं नशा, डाक्टर ऋचा त्रिपाठी, वरिष्ठ छाला कुष्ठ रोग यौन रोग तथा सौन्दर्य विशेषज्ञ, MBBS MD न्याम्स वीर अस्पताल काठमाडौँ।
सम्पर्क शिखर मेडिकल हल, अस्पताल लाइन धनगढी, 526-378।
पैसा कमाएपछि खुसी हुन्छन् मान्छे भन्थे, यहाँ आफूलाई भने कहाँ राख्ने, के गर्ने, कसो गर्ने भनेर ब्लड प्रेसर नै बढ्या जस्तो छ। बा डाक्टर साहब, एकचोटि ब्लड प्रेसर चेक गरिदिनुहोस् त।
है तपाईँ पनि, पैसा भएपछि त अस्पताल धाउने हो र भने ढुक्कसँग भर पर्दो र धेरै ब्याज दिने सिभिल ब्याङ्क पो जाने त। अनि मैले जस्तै बढी ब्याजले आफ्नो पैसा बढाउनुहोस्, ब्लड प्रेसर होइन।
सिभिल ब्याङ्क खुसीका योजना अन्तर्गत बचतमा 8.25% सम्मको वार्षिक ब्याज दर, 1 वर्षको मुद्दतीमा 11% को उच्च प्रतिफल अनि धेरै सुविधा, धेरै खुसी। विस्तृत जानकारीको लागि नजिकैको सिभिल ब्याङ्कका शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहोला। सिभिल ब्याङ्क, थिङ्किङ फरवर्ड, मुभिङ फरवर्ड।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। बडो मजा आइरहेको छ गफ गर्न, र यो कुराकानी बडो महत्त्वपूर्ण बहस पनि बनिरहेको छ, तातो बहस। आज अत्यन्तै हामीले यो पछिल्लो समय गोपाल हमाल, जो चाहिँ मेयर पदका निकटतम प्रतिद्वन्दी हुनुहुन्थ्यो, उहाँले प्राप्त गरेको 11,527 मतको अब मूल्याङ्कन के गर्ने, उहाँलाई बडो प्रेसर परेको छ दुई थरीबाट। एकातिर तपाईँले राजनीति गर्नुपर्छ भन्ने प्रेसर छ भने अर्कोतिर तपाईँले राजनीति गर्नु हुँदैन है भन्ने प्रेसर परिरहेको हामीले महसुस गर्न सक्छौँ। र मैले जनतालाई आग्रह गरिरहेको छु, 091-410-216 लाइन यहाँहरूलाई खुला गरेको छ तातो बहसमा, र के गर्नुपर्छ गोपाल हमालले यो विषयलाई लिएर मैले कुराकानी गर्दैछु। डान्स दाईलाई मैले आग्रह गरेँ यो हेडसेट लगाउनुहोस्, कोही जनता हामीसँग जोडिनु भएको छ, उहाँको प्रश्न पनि सुनौ। हेलो,
हजुर नमस्कार, म हसनपुरबाट मोहन कापडी बोल्दैछु।
हजुर मोहनजी, हाम्रो रेगुलर लिस्टनर, थ्याङ्क यू सो मच हामीलाई फोन गरिरहनु हुन्छ यहाँले। मोहनजी, यहाँलाई के लाग्छ गोपाल हमालले प्राप्त गरेको मतको अब उहाँ दुई थरीबाट जाँदै हुनुहुन्छ होइन, दुईतिर धारमा हुनुहुन्छ, हामीसँग उहाँका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकार हुनुहुन्छ, सल्लाहकारको रूपमा उहाँले मैले परिचय गराइरहेको छु, दानबहादुर रावल हुनुहुन्छ हामीसँग होइन।
हजुर सर, हजुर,
यहाँलाई के लाग्छ मोहनजी अब गोपाल हमालले के गर्नुपर्छ?
अब उहाँ हाम्रो गोपाल हमालज्यूको प्रमुख सल्लाहकार रावलजी पनि धेरै अनुभवी र धेरै के अरे अनुभवी हासिल गर्नुभएको हुनुहुन्छ आदरणीय दाई, र यो मत असाध्यै सम्मानजनक मत हो। वास्तवमा धनगढीमा प्राप्त गर्नुभएको एकजना स्वतन्त्र व्यक्तिले हामी सबैले यो कल्पना पनि गरेका थियौँ यत्रो मत उहाँले प्राप्त गर्नुहोला भन्ने। यसका निमित्त म उहाँ प्रमुख सल्लाहकारज्यूलाई के भन्न चाहन्छु भने, तपाईँहरू धनगढीका होटलहरूमा अस्ति पनि सभा सम्मेलन गर्नुभयो र हिजो पनि गर्नुभयो, र यो सभा सम्मेलन यो बजारको क्षेत्रमा त गर्नुभयो तर गाउँका वडाहरूमा तपाईँले आफ्नो परिचय, आफ्नो वास्तविकता खै त यो के आधारमा गर्नुहुन्छ एउटा भयो। अनि नगरभित्र मात्रै सभा सम्मेलन, के अरे नगरभित्र सम्मानजनक भोट त पाउनु भएको छ, भोलि प्रान्तीय र सङ्घीय चुनावमा यो मत पाउने आधार के हुन् जनतालाई प्रष्ट पार्नुहोस् न। यस्ता निमित्त तपाईँहरू के गर्दै हुनुहुन्छ, कुनै पार्टीमा प्रवेश गर्ने सोच या आफ्नै कुनै स्वतन्त्र सङ्गठन बनाएर वा के गर्नुहुन्छ? अब पार्टीमा जानका निमित्त तपाईँहरूले कुन पार्टीलाई रोज्ने, यस्ता हामीसँग यी कुराहरू छर्लङ्ग पार्दैमा हामी पनि आभारी हुने थियौँ।
थ्याङ्क यू मोहनजी। मोहन कापडी हुनुहुन्थ्यो हसनपुरबाट, उहाँले बडो महत्त्वपूर्ण प्रश्न गर्नुभयो।
धन्यवाद भाइ, धन्यवाद सल्लाहकारलाई, राम्रो प्रश्न गर्नुभयो। अब पहिलो प्रश्न, यहाँको अब यो सभा सम्मेलनहरू तपाईँले धनगढी सहर केन्द्रित गर्नुभयो, होटलमा गर्नुभयो, गाउँका दूरदराजका ठाउँमा गर्नुभयो होइन भन्ने कुरा एउटा जिज्ञासा राख्नुभयो।
हजुर
म पहिला त्यसको बारेमा भन्न चाहन्छु। अब अहिले भनेको हामी अहिले भर्खर चुनाव सकेर अब एउटा रणनीति बनाउने चरणमा छौँ। अब त्यो रणनीति बनाउने चरणमा हाम्रो अहिले सदरमुकाम केन्द्रित अब कार्यक्रमहरू भइरहेका छन्। यसको कार्यनीति रणनीति कसरी लैजाने, भोलि यसलाई कसरी कुन अभियानका रूपमा लैजाने, भोलि जनताका सामु जाँदाखेरि हामी अझ फेरि थप मुद्दा लिएर के जाने, कसरी जाने भन्ने सन्दर्भमा, यो रणनीति अख्तियारी गर्ने सन्दर्भमै अहिले हामी सदरमुकाम केन्द्रित भएर हामी छलफलको विषय बनाइरहेका छौँ। अब हामी कन्क्रिट रूपमा हामी यो ठाउँमा जाने, यसरी जाने, भोलिको भावी रणनीति कार्यनीति हाम्रो यो हो भनिसकेपछि त्यसपछि हामी गाउँ छिर्छौँ, गाउँका वडा वडामा जान्छौँ, गाउँका बस्ती बस्तीमा जान्छौँ, हामी त्यहाँ सङ्गठन निर्माण गर्छौँ। एउटा कुरो त्यो भयो। अब अर्को कुरो भाइले जिज्ञासा राखेको, अब पार्टीमै जाने कि कता जाने कि के जाने भन्ने कुराहरू गर्नुभएको छ, जिज्ञासा राख्नु भएको छ। अब त्यसको पनि हामी एकदम अन्तिम अवस्थामा डिसिजन भइसक्यो अथवा छलफलको टुङ्गो लागिसकेको अवस्था छैन भाइ। अब हामी छलफलकै क्रममा छौँ, यही मन्थनकै क्रममा छौँ, यही विचार विमर्शकै क्रममा छौँ। अब त्यो हामी के गर्ने कसो गर्ने भन्ने कुरा सार्वजनिक भयो,
बडो दोधारमा पारे जस्तो लाग्यो तपाईँहरूलाई मतले है?
मतले हामीलाई चाहिँ दोधारमै पारेको छ। अब हामी कसरी जान्छौँ के जान्छ, तर एउटा कुरा म आम मतदाताहरूलाई, आम नगरवासीहरूलाई म ढुक्क रहन के अनुरोध गर्छु, तपाईँले हामीलाई दिएको सम्मानको हामी ससम्मान कदर गर्दै तपाईँहरूको शिर झुक्न दिने छैनौँ। तपाईँहरूको हामी हर हमेसा रात दिन तपाईँहरूको पछाडि उभिनेछौँ र यो कुरामा हामी तपाईँहरूसँग प्रतिबद्ध छौँ। जे जुनसुकै सवालमा भन्नुहोला, हामी तपाईँहरूको सेवामा तत्पर छौँ, हामी गर्नेछौँ। तपाईँहरूलाई निराश हामी कुनै हालतमा हुने दिने छैनौँ, यो हाम्रो प्रतिबद्धता हो। अब अहिले त सबै छलफलकै क्रममा छौँ।
दानजी एउटा कुरा अघि गणेशजीले बडो महत्त्वपूर्ण कुरा कोट्याउनु भएको थियो, मैले त्यो छेड्नै खोजेको थिएँ, ब्रेकको पालो भएर मैले कोट्याइन। यो मतले गोपाल हमाल तपाईँहरूलाई राजनीतिको नसा लाग्यो हो भन्ने कुरा उहाँले चर्च पदको लोभ पदीय लोभ देखाउनु भयो हो भन्ने जस्तो यस्तो छ्यासो कुरा कोट्याउनु भएको थियो कि हो त त्यो नसा लागेकै हो त यो देख्दा मतहरू देख्दा?
होइन, अब त्यो पदीय राजनीतिमा गोपी हमालको यदि इच्छा हुन्थ्यो भने, पदीय राजनीतिप्रति गोपी हमाल यदि ललायत हुन्थ्यो भने, पहिलो त उहाँको क्षमताको कदर गरेर सबै पार्टीलाई योभन्दा विगत नै आदरणीय शेरबहादुर दाई अहिले देशका प्रधानमन्त्री
हजुर
उहाँले पनि मेरै अगाडि भन्नुभएको, गोपी हमाल खाना खाना बोलाउनु भएको थियो, ल ठिक छ तिमी काङ्ग्रेसमा आऊ, म आरजुलाई ल्याउन तिमीलाई ल्याउँछु भन्नुभएको थियो, मैले सुने हो, मेरै कानले सुने हो। तर उहाँले मान्नु भएन, त्यो पदको राजनीतिप्रति उहाँको चासै होइन। त्यो उहाँलाई म भोलि यो देशको मुख्यमन्त्री हुँला, यो देशको सांसद हुँला, तपाईँ मैले गोपी हमालको बारेमा तपाईँले किन भनिदिनु भयो भन्नु होला फेरि, होइन किन म ऊ मान्छेलाई जसरी चिन्दछु, उसको भित्रबाट म जसरी चिन्दछु, सायद मलाई लाग्छ उहाँको श्रीमतीले पनि चिन्दैन होला, म त्यसरी चिन्छु उहाँलाई। उहाँको यो पदीय राजनीतिप्रतिको सोचै होइन, उहाँको एउटै मुद्दा के हो भने चाहिँ केही गर्नुपर्छ। मलाई यो सुदूरपश्चिमले बनायो, मेरो अहिले मेरा छोराछोरीको रातागाला यही सुदूरपश्चिमको माटोले बनायो, मेरो अहिले हैसियत बनाउने यो यही माटो हो, र यो माटोप्रति मैले केही गर्नुपर्छ भन्ने उहाँको जो भित्री इच्छा हो, यो सबै अहिले आएको परिणाम यसको आधार।
तर विश्वास त गर्दैन नि, हिजो बाबुराम भट्टराईले पनि म नयाँ शक्ति बनाउँछु, समृद्धि छ हाम्रै पालामा, 5 वर्ष 25 वर्ष योजना उहाँले देखाए, त्यो कुराको पक्षमा जनताले जनमत दिए, देख्यौँ हामीले, क्लियर छ। अहिले विवेकशील र तपाईँको साझा पार्टी जो आएका छन् यिनीहरूलाई पनि आरोप छ कि बाह्य शक्तिबाट कसरी कसरी भन्, गोपी हमाल आज भनेर त क्लियर बताउनुहोस् है दानसिंहजी, यसमा हामी कुनै किनभने नवरा धानुकले बस क्लियर गर्छ, क्लियर कट के बताउनुहोस् भने, गोपाल हमाल अब भोलिको दिन मानिलिनुहोस् कुनै पदमा जित्नुभयो, भ्रष्टाचार नगर्नुहोला, उहाँ पनि लोभमा नफस्नुहोला, उहाँले पनि जनताका लागि बोलेका कुराहरू भोलि यसरी नै पुरा गर्नुहोला भनेर जनताले विश्वास गर्ने आधार के छ त ल बताउनुहोस् अब?
ल हेर्नुहोस्, एउटा आधार के हो, मान्छेसँग गर्ने विश्वासै हो, त्यसको अर्को कुनै विकल्प छैन, विश्वास हो। अहिलेसम्म गोपी हमालले गरेका क्रियाकलापले, अहिलेसम्म गोपी हमालले जे कुरो बोल्यो गर्छ, त्यो कुरामा उसले प्राण उत्सर्ग गर्नु पऱ्यो, पछाडि हट्दैन, ऊ बोल्दैन, बोलिसकेको कुरा उसले जुनसुकै ढङ्गले पनि पुरा गर्ने, विश्राम नलिने मान्छे हो। तपाईँहरूलाई म एउटा सानो कुरो भन्छु, उहाँले उद्योग वाणिज्य सङ्घ यहाँको महोत्सव गर्दाखेरि उहाँ यति प्रतिकूल अवस्थामा हुनुहुन्थ्यो, उहाँलाई थारू आन्दोलनले असहयोग गर्ने, सुदूरपश्चिमका कलाकारले असहयोग गर्नेदेखि लिएर राजनीतिक दलले असहयोग गर्नेदेखि लिएर सम्पूर्ण कुराहरू गर्नुभयो, र उहाँको टिमले पनि यो हामी घाटामा जान्छौँ, यो काम नगरौँ, यो यो बेकार हुन्छ, यो खालि उद्योगवासीसँग दुई पैसा पनि छैन, खालि हामीले घाटाको उद्योगवासीसँग सम्हालेका छौँ, फेरि तपाईँले यत्रो आर्थिक बोझसहितको यो कार्यक्रम गरिरहँदा यो चाहिँ नै घाटा हुन्छ है। उहाँले भन्नुभयो बोलिसकेँ, फाइदा भयो उद्योगवासीको, घाटा भयो मेरो, म हाल्छु पैसा।
तर राजनीति र व्यापार भने
अब भन्नुहोस् मैले उहाँको व्यवहार, उहाँसँग विश्वास गर्ने आधार, त्यसपछि सिन्डिकेट आन्दोलन, यो देशका ठुला हौँ भन्ने काठमाडौँ उद्योगवासी, विराटनगर उद्योगवासीसँग लगायतका यो देशका अरू कुनै पनि 75 जिल्लाका उद्योगवासीसँगले कार्यान्वयन गर्न सकेनन्, आन्दोलन सबैले गरे, सर्वोच्च अदालतले फैसला गर्यो, राज्यले कार्यान्वयन गर्न सकेन सिन्डिकेट आन्दोलनलाई। तर यो सुदूरपश्चिममा जन्मेको एउटा चोरो, सुदूरपश्चिमको सानो हैसियत नभएको नगरपालिकाको अध्यक्षले यो देशलाई झुकाइदियो, उसले माइतीघर मण्डेलामा देशभरिका उद्योगवासीसँगका कार्यकर्ताहरूलाई उतारेर राज्यलाई नमस्तक भनेर नतमस्तक पारेर सिन्डिकेट आन्दोलन हटाइदियो। त्यो मान्छेको त्यस्तो गढ छ क्या, त्यो दैवीय शक्ति छ क्या त्यो मान्छेसित, होइन त्यसले आँट्यो भने, त्यसले सोच्यो भने त्यो भगवान् पनि उसका पछाडि होला, त्यो पुर्याउने उसको त्यो छ, तर मान्छेमा पनि त्यो विश्वास छ, उसले त्यो विश्वास आर्जन गरेको
उहाँले आज राजनीति गर्नका निम्ति नेपालभित्रैकै शक्तिले गर्ने कि बाह्य शक्ति फेरि दिल्ली पुग्ने भन्ने पनि प्रश्न आउला नि त।
अब त्यो त भाइ धेरै पछिको कुरो आयो, त्यो त उहाँको
होइन, प्रभुको आग्रह भनौँ, प्रभुको आशीर्वाद त चाहिन्छ नै, दाहिने हात त चाहियो चाहियो दाइको,
अब चाहिएला होइन, त्यो चाहिएला, अब त्यो भारतसँग पुग्ने चिनसँग पुग्ने त्यो हैसियतमा त अब हामी त्यो कुरै नगरौँ, त्यो चाहिँ अहिले हामी त्यो ठाउँमा आएका छैनौँ, अहिले हामी बामे सर्दैछु, राजनीति पनि कसरी गर्यो भन्ने हामी सुझबुझमै अल्झिएका छौँ, सुझबुझपूर्ण राजनीति कसरी गर्ने, हिजो विगत राजनीति गरे भने हामी फरक कसरी प्रस्तुत हुने, हाम्रा आचरण फरक कसरी देखाउने, विकास र समृद्धि हाम्रै पालामा भनेर हामीले हाम्रा अभियन्ता भनेका छौँ, अभियन्ता भनेपछि बजारमा देखिँदाखेरि पनि फरक हामी देखिनु पर्यो, यी अभियन्ता यो।
अब त सेलिब्रिटी भइसक्नु, हिजोको फेसबुक त्यो हेर्दा र भनौँ न धेरैको सेल्फी देख्दा उहाँ त सेलिब्रिटी भइसक्नु। अन्त्यमा अब मैले एउटै प्रश्न जोडेँ, यो प्रश्न बडो महत्त्वपूर्ण छ, तपाईँहरू सम्भवतः तपाईँको यो बहस सुनिरहँदा धेरैले आकलन के गरिसक्नु भएको छ भने गोपी हमाल अन्ततः अब राजनीतिमा प्रवेश गर्न कन्फर्म देखिहाल्नु भएको छ, कुनै न कुनै राजनीतिक दलमा लाग्ने लगभग देखिया छ। अब क्लियर कट बताउनुहोस्, गोपी हमालिया भनौँ तपाईँहरू कुनै दलमा आबद्ध भएर प्रदेश हाँक्ने हो या एउटा क्षेत्रीय पार्टी खोलेर प्रदेश नम्बर 7 चाहिँ तपाईँको विकल्पको रूपमा अगाडि बस्ने हो, यो दुईवटा मध्ये के गर्दै हुनुहुन्छ क्लियर बताउनुहोस् अन्त्यमा।
अब यो सुन्नुहोस् न, अन्तिममा गोपी हमालले राजनीति गर्यो भने पनि अथवा दानबहादुर रावले राजनीति गर्यो भने पनि हामी राजनीतिलाई पेसा बनाएर राजनीति गर्दैनौँ, यो कुरा हामी आज म सारा जनतालाई सुन्ने गरी भन्छु है। हामी राजनीतिलाई पेसा, जो अहिले राजनीतिलाई पेसा बनाएर जो राजनीति गरिएको छ नि, यो मुलुकमा राजनीतिलाई पेसा बनाएर राजनीति गरिएको छ नि, अब गर्ने हाम्रो राजनीति पेसा होइन सेवा भनेर हामी राजनीतिलाई अगाडि बढाउँछौँ, पहिलो कुरा। र दोस्रो कुरो, अब कुनै पनि मान्छे राजनीतिबाट अशुद्ध हुन सक्दैन, त्यो सर्वमान्य सिद्धान्त हो,
त्यो निष्कर्ष निस्किनु भयो, तपाईँ निष्कर्षमा निस्किसक्नु भयो, त्यसो
अब हामी निष्कर्षमा निस्किसक्यौँ, हामी जसरी जान्छौँ जे जान्छौँ, अब हामीलाई राजनीतिको आवरण कोही लगाइदिन्छ भने लगाओस्, हामी राजनीति नै गर्ने भयौँ, होइन उहाँहरू एउटा सेवामूलक ढङ्गले सेवाको हिसाबले उहाँहरू जनताको माझमा आउनु, त्यो अभियानका अभियन्ताका रूपले कसैले हामीलाई बुझुन् होइन, त्यो उहाँहरूको पाटो, तर हामी अगाडि बढ्छौँ, अब बढ्यौँ।
कहिलेसम्म राजनीतिक दल गोपी हमाल प्रदेश नम्बर 7 इन्चार्ज या भनौँ गोपी हमालको आफ्नै पार्टीको अध्यक्ष कहिले हुन्छ क्लियर बताउनु, साथ जनतालाई खुलासा गरिदिनुहोस्।
हामी साउन कट्न दिन्न,
साउन भित्रै गोपी हमाल लिडर हुनुहुन्छ,
बिल्कुल।
त्यसपछि जनताको बिचमा संगठनका लागि तपाईँहरू गाउँ गाउँ पुग्नुहुन्छ,
हामी पस्छौँ, हामी जान्छौँ,
फेरि पनि जनताको बिचमा तपाईँहरू कार्यक्रम राख्नुहुन्छ,
बिल्कुल गर्छौँ, त्यो त विकल्पै छैन।
अन्त्यमा जनतालाई आग्रह अनुरोध, यतिखेर गोपाल हमालदेखि लिएर धेरै शुभचिन्तकहरू हुनुहुन्छ, उहाँलाई के छ यहाँको भनाइ अन्त्यमा के भन्नु?
मेरो सबै आदरणीय जनसमुदायहरूलाई मेरो अनुरोध के छ भने, हामी एक फेरा एक पार्टीको सदस्य लगिसक्यौँ, मैले काङ्ग्रेसको सदस्यता लगिसकेँ, अब मैले काङ्ग्रेस छोड्नु भनेको ठुलो राजनीतिक बेमानी हो, यो सिद्धान्त विपरीत काम भन्ने जो हामीलाई यो
संकीर्णता
सोचले हामीलाई जो घेरेको छ नि, अब यही झन्डा ओढेर यही एमालेको हतौडा हँसी ओढेर मर्नु पर्यो, देश जसासुकै जाओस्, समाज जतासुकै जाओस्, यससँग हाम्रो केही लिनु दिनु छैन, मैले यो झन्डा ओढेर मर्न पाए पुग्छ भन्ने सोचबाट माथि उठिदिनुहोस्। गल्ती गर्नेलाई गल्ती गर्यो भन्नु, साहस गर्नुहोस्, अब गल्ती गर्नेले हाम्रै पालामा सजाय पाउनुपर्छ,
राष्ट्र र जनताका लागि चाहिँ माथि उठ्नु, विकासको समृद्धिका लागि सबै एकजुट हौँ।
र यो सोचबाट यदि तपाईँहरू सोच बदल्नु भएन भने, तपाईँहरू सोच उहिराख्ने परिवर्तनको आश गर्ने यो हुनै सक्दैन, यदि परिवर्तन चाहनुहुन्छ, यो मुलुकमा विकास र समृद्धि चाहनुहुन्छ भने विगतभन्दा फरक गरौँ, विगत भन्दा फरक ढङ्गले जाउँ, सम्भावना छ।
प्रदेश नम्बर सातको विकल्प भने गोपी हमाल र दानबहादुर रावलको अब एलायन्स जो छ, एजेन्डा जुन छ, जुन एउटा बन्दैछ संगठन, विकल्प बन्छ प्रदेश नम्बर सातका एजेन्डामा बोल्नुहुन्छ तपाईँहरू?
बिल्कुल बोल्छु, हामी
दबाब निरन्तर दिनुहुन्छ?
बिल्कुल दिन्छु, हामी थकाइ मार्दैनौँ।
थ्याङ्क यू सो मच, समय दिनुभयो, आभार व्यक्त गर्छु। थ्याङ्क यू सो मच। आदरणीय श्रोता, आजको यो तातो बहसमा मैले गोपाल हमालका प्रमुख सल्लाहकार दानबहादुर रावलसँग मैले गोपाल हमालको मत प्राप्त जुन गर्नुभयो उहाँले, अब उहाँहरू राजनीतिमा प्रवेश गर्दै हुनुहुन्छ, साउन्ड नगर्दै उहाँले संगठन अगाडि ल्याउने आज दावी गर्नुभएको छ। हामी हेर्छौँ उहाँहरूका एजेन्डा र विचारमाथि निरन्तर बहस गर्नेछौँ। कार्यक्रम सुनिदिनु आभार व्यक्त गर्छु। प्राविधिक रूपमा आरडी राणालाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज धानु पनि भोलिसँगलाई बिदा माग्छु। अवस्था, नमस्कार।